यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। सूचना प्रविधि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2076 संसदको विकास तथा प्रविधि समितिबाट बहुमतले पारित। लोकसेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संसदीय समितिमा सहमति। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकद्वारा 7494 पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय। नेपाल भ्रमण वर्ष सन् 2020 स्वागतमा देशभर विभिन्न कार्यक्रम हुँदै र अस्ट्रेलियाको भिक्टोरिया राज्यमा वन डढेलो अनियन्त्रित भएपछि 10,000 मानिसलाई अन्यत्र जान आग्रह। अब समाचार विस्तारमा। संसदको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2076 बहुमतले पारित गरेको छ। समितिको हिजो सिंहदरबारमा बसेको प्रतिनिधि सभाको विकास समितिको बैठकले विधेयक बहुमतले पारित गरेको हो। बैठकमा विपक्षी दल नेपाली कंग्रेसका तर्फबाट समितिमा रहनुभएका सांसदहरूले विधेयकले संविधानको मर्म विपरीतको प्रावधान राखेको भन्दै फरक मत दर्ता गराउनु भएको थियो। सत्तापक्षका सांसदहरूले सूचना प्रविधिका क्षेत्रमा देखिएका विसंगति रोक्न आवश्यक रहेको जनाउँदै विधेयकको समर्थन गर्नुभयो। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले विधेयक मार्फत सामाजिक मर्यादा कायम राख्ने उद्देश्य लिएको जानकारी दिनुभयो। मन्त्री बास्कोटाले विधेयकले नागरिक अधिकार कुण्ठित गर्ने भन्ने भनाईमा सत्यता नरहेको स्पष्ट पार्नुभयो। लामो समयदेखि विकास तथा प्रविधि समितिमा छलफलका क्रममा रहेको विधेयक अब प्रतिनिधि सभामा पेश हुनेछ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिमा लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सहमति भएको छ। विधेयकका सम्बन्धमा दफावार छलफलका क्रममा सदस्यहरूले दिनुभएको सुझावका आधारमा समिति सचिवालयले तयार गरेको प्रतिवेदनमाथि समितिको हिजोको बैठकमा सदस्यबीच सहमति कायम भएको हो। आयोगले बनाएको कार्यविधि अर्थ मन्त्रालयबाट एकपटक स्वीकृत गराएपछि आवश्यकता अनुसार खर्च गर्न पाउने तथा परीक्षा सञ्चालन सम्बन्धमा तत्काल गर्नुपर्ने खर्चका सम्बन्धमा अर्थ मन्त्रालयबाट अनुमति लिइरहनु नपर्ने विषयमा बैठकमा सहमति भएको छ। सरकारले आवश्यकता अनुसार प्रदेशका विभिन्न स्थानमा लोकसेवा आयोगका कार्यालय स्थापना गर्न सक्ने विषयमा पनि समितिमा सहमति भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषालले अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नै उखुको मूल्य तोकिएको बताउनु भएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री भूषालले अन्तर्राष्ट्रिय बजारमा उखुको बजार भाव घटेकाले सरकारले पुरानै मूल्य कायम गरेको जानकारी दिनुभयो। मन्त्री भूषालले बन्द गरिएका चिनी उद्योग सञ्चालनमा ल्याउने प्रयास भइरहेको पनि बताउनुभयो। यसैबीच उखु बिक्री गरे बापत चिनी उद्योगबाट लामो समयदेखि भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान काठमाडौँ आएर धरनामा बसेका छन्। सर्लाहीका किसानलाई अन्नपूर्ण चिनी मिलले 50 करोड़ र महालक्ष्मी सुगर मिलले 21 करोड़ रकम भुक्तानी गर्न बाँकी रहेको उखु किसान संघर्ष समितिका एक सदस्यले जानकारी दिएका छन्। नेपाल भ्रमण वर्ष 2020 बुधबारबाट शुरू हुँदैछ। भ्रमण वर्षको स्वागतमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ। प्रदेश नम्बर 5 सरकारले भ्रमण वर्षको स्वागतमा गरिने कार्यक्रमहरूको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ। प्रदेश नम्बर 5 भ्रमण वर्ष मूल तयारी समितिले डिसेम्बरको अन्तिम दिन भोलि साँझ नेपालगंजमा स्वागत समारोह गर्ने, जनवरी 1 दिन बिहान बाँके राष्ट्रिय निकुञ्जमा औपचारिक कार्यक्रम र सोही दिन दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जको मूलद्वार ठाकुरद्वारामा वृहत सांस्कृतिक कार्यक्रम गरिने प्रदेश सरकार पर्यटन मन्त्री लीला राजगिरीले जानकारी दिनुभयो। घोषित कार्यक्रमहरूका लागि तयारी अन्तिम चरणमा पुर्याइएको भ्रमण वर्ष मूल समारोह समितिका सदस्य कृष्ण चौधरीले बताउनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले भ्रमण वर्ष 2020 शुभारम्भका दिन पर्यटकको स्वागत, लोक संस्कृति झल्कने झाँकी प्रदर्शन लगायतका कार्यक्रम गर्ने भएको छ। काठमाडौँ महानगरपालिका 15 नेपाल भ्रमण वर्षलाई प्रवर्धन गर्ने उद्देश्यले यही पुस 16 गतेदेखि 22 गतेसम्म स्वयम्भूमा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रमा पुग्ने पर्यटकलाई आकर्षित गर्न मुलुकका सबै जाति समुदायका नृत्य संस्कृति वेशभूषाको प्रतिनिधित्व हुने गरी उक्त कार्यक्रम गर्न लागि हो। सेना, सशस्त्र प्रहरी, राष्ट्रिय कलाकारको सहभागितामा प्रत्येक दिन गरिने कार्यक्रममा लोकदोहोरी, खाना महोत्सव, स्थानीय सम्पदाका फोटो प्रदर्शनी, हस्तकला प्रदर्शनी, झाँकी प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहने वडाध्यक्ष ईश्वरमान डंगोलले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
वाउ, रियलमै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटिसीको 4G
प्रस्तुत छ नेपालको फास्टेस्ट 4G LTE एडभान्स नेटवर्कका साथ।
यो त साच्चै नै फास्ट रहेछ.
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा. NT4G LTE सुचारु गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम राष्ट्रको संचार.
अब बाँकी समाचार. राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले 7,494 पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ. समितिको बैठकले पुनः जाँच तथा छूट सर्वेक्षण 2075 एवं 76 संकलित लागतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ. पुनः जाँच तथा छूट सर्वेक्षणबाट लाभग्राही कायम भएकाले 2076 माघ मसान्तभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता लिइसक्नुपर्ने पनि प्राधिकरणले जनाएको छ. त्यसै गरी 2077 वैशाख मसान्तभित्र दोस्रो किस्ता र 2077 असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो. तराईका अधिकांश जिल्लामा विगत दुई हप्तादेखि चलेको शीतलहरका कारण जनजीवन प्रभावित भएको छ. यही पुसै गतेदेखि शुरू भएको शीतलहरले वृद्ध वृद्धा बालबालिका बिरामी मजदूर तथा मुक्त कमैया बढ़ी प्रभावित भएका छन्. स्थानीय अस्पतालहरूमा रुघाखोकी निमोनिया दम बाथ लगायतका रोगका बिरामीहरू बढ़ेको चिकित्सकहरूले बताएका छन्. यसै गरी बाक्लो हुस्सू र कुहिरोका कारण भिजिबिलिटी नहुँदा हवाई उडान कहिले ढिले त कहिले अवरूद्ध हुने गरेको नागरिक उड्डयन कार्यालय नेपालगंजले जनाएको छ. घाम नलाग्दा आलू र गोलभेडामा डढ़ुवा रोगको संक्रमण देखिएको कृषि प्राविधिकहरूले बताएका छन्. पश्चिमी वायुको प्रभावका कारण चिसो अत्यधिक बढ़ेपछि जनकपुर धाम उपमहानगरपालिका सहित जिल्लाका अन्य सबै पालिकाहरूमा सामुदायिक तथा संस्थागत विद्यालयहरू हिजोदेखि एक साताका लागि बन्द गरिएका छन्. वर्खे विदामा कटौती हुने गरी जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरूको पठन पाठन बन्द गरेको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत अञ्जु पाण्डेले जानकारी दिनुभयो. अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बनेपछि सिराहा नगरपालिकाका सबै विद्यालय 5 दिनका लागि बन्द गरिएको छ. चिसोको कारण कैलालीको घोडाघोडी नगरपालिकाले पनि 3 दिन विद्यालय बिदा दिने निर्णय गरेको छ. अब केही अन्तर्राष्ट्रिय समाचार. अस्ट्रेलियाको भिक्टोरिया राज्यमा वन डढ़ेलो अनियन्त्रित भएपछि 10,000 मानिसलाई अन्यत्र जान भनिएको छ. तीव्र वेगको हावा र 40 डिग्री सेल्सियस भन्दा माथि तापक्रम बढ़न थालेपछि वन डढ़ेलो झनै भयावह हुने डरले अधिकारीहरूले त्यहाँ रहेका मानिसहरूलाई सुरक्षित स्थलमा जान आग्रह गरेका छन्. अस्ट्रेलियाका विभिन्न 100 भन्दा बढ़ी क्षेत्रमा अझै आगलागी नियन्त्रणमा आएको छैन. गत सेप्टेम्बरदेखि शुरू भएको आगलागीका कारण कम्तीमा 8 जनाको मृत्यु भइसकेको छ भने 40 लाख हेक्टर जमीन नष्ट भएको छ. यमनमा सैनिक परेड भइरहेका बेला विस्फोट हुँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ. दक्षिणी शहर डालीमा सेनाहरू परेड प्रदर्शन गरिरहेका बेला विस्फोट भएको थियो. घटनाको हालसम्म कुनै विद्रोही समूहले जिम्मेवारी लिएको छैन. यमनका सरकारी अधिकारीले भने हुती समूहलाई विस्फोट गराएको आरोप लगाएको छ. संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च आयोग UNSCRले लिबियामा सैन्य द्वन्द्वका कारण निम्तिएको खतराबाट सर्वसाधारणको रक्षाका लागि आग्रह गरेको छ. आयोगले एक विज्ञप्ति मार्फत लिबियाई नागरिक तथा आप्रवासी शरणार्थीलाई हिरासतमा दुर्व्यवहार भएको र आयोगको यस तथ्यप्रति ध्यान आकर्षण भएको जनाउँदै अन्तर्राष्ट्रिय मानवीय कानून र मानव अधिकारको सम्मान गर्न अनुरोध गरेको छ. UNSCR त्रिपोलीदेखि 45 किलोमिटर टाढा जाबिया शहरमा रहेको आन्तरिक शरणार्थी शिविरमा हालै भएका हवाई आक्रमणप्रति चासो पनि व्यक्त गरेको छ. अब मौसम. आज देशका पश्चिमी पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ. आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 16-18 डिग्री सेल्सियसका बीच रहने अनुमान छ. अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक. सूचना प्रविधि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2076 संसदको विकास तथा प्रविधि समितिबाट बहुमतले पारित. लोकसेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संसदीय समितिमा सहमति. राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकद्वारा 7,494 पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय. नेपाल भ्रमण वर्ष सन् 2020 स्वागतमा देशभर विभिन्न कार्यक्रम हुँदै र अस्ट्रेलियाको भिक्टोरिया राज्यमा वन डढ़ेलो अनियन्त्रित भएपछि 10,000 मानिसलाई अन्यत्र जान आग्रह. सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 9 बजेको समाचार. सकियो. अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ. हवस् त, नमस्ते.